मन को रोजाई हो यो सुने सुनाउने नेपाली को रेडियो सधैं गुनगुनाउने कुनै भाषा छैन न धर्म छ
या जाति एताको मर्म छ
Panico Radio 88.8
नमस्कार नेपालीको रेडियो 88.8 मेगाहर्ज सुनेर बसिरहनुभएका आदरणीय श्रोतामा सधैँ आजको शनिबार साँझ 7 बजेदेखि 8 बजेसम्मको समयमा कार्यक्रम सहयात्रा लिएर आइसकेकी छु म राधिका अनि मलाई साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र सन्तोष भट्टराईले यो समयभरि कार्यक्रम सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु कार्यक्रम सहयात्रामा तपाईँको जीवनयात्राका जीवनकथालाई जस्ताको तस्तै प्रस्तुत गर्दै आइरहेका छौँ यो कार्यक्रममा बजेको जीवनकथा तपाईँको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ आजको कार्यक्रम सहयात्रा यसरी सुरु हुन्छ अल्पकालीन जिन्दगीको दीर्घकालीन सम्झनाका कोसेलीहरू अनि मुटुभरिको न्यानो माया मात्र तिम्रा लागि जीवनका यात्रा गर्न जीवनको बाटोमा जीवनसाथीको माया र साथ पाउन त्यति सजिलो छैन अनि असल साथी पाइन्छ भन्ने पनि छैन फेरि पाइँदैन भन्न पनि मिल्दैन मनले खोजे जस्तो र चाहे जस्तो मान्छे त मैले पाएँ तर म क्षेत्रीय परिवारकी छोरी र दलित परिवारको छोरा यहाँ पुगेर मन अडियो हरिशसँग मेरो चोखो माया गाँसियो मैले उनलाई भावी पतिका रूपमा मनमा राखिसकेकी थिएँ म उनको हात थामेर जीवनको बाँकी यात्रामा सहयात्रा गर्न चाहन्थेँ मैले पछि फर्केर हेरिन र हेर्न पनि चाहिन उनी नै मेरो जीवनका गन्तव्य बनिरहेका थिए हरिशसँग जीवन बिताउने सपना देख्नु सजिलो थिएन त्यसलाई यथार्थमा परिणत गर्न पनि उत्ति नै गाह्रो थियो रूढिवादी कुसंस्कार परिवारमा अझै छ समाजले फड्को मारिसक्दा पनि आमा बदलिनु भएको थिएन देश विदेश घुमेको भाइको साथ पाउँछु भन्ने चाहिँ आस थियो त्यही एउटा आशले ऊर्जा दिएको थियो जतिसुकै आदर्श र जातीय भेदभाव उन्मूलनका कुरा गरे पनि क्षेत्रीय छोरीले दलित मानिने समुदायको केटासँग बिहेको कुरा गर्नु सजिलो थिएन तर मेरो सङ्कल्प यस्तो थियो मैले जुनसुकै हालतमा उनलाई पाएरै छोड्छु म 32 वर्षमा हिँड्दै थिएँ यो निर्णय कलिलो भैँसामा गरिएको भूल थिएन परिपक्क दिमागले सोची सम्झी लिएको जिन्दगीको महत्त्वपूर्ण निर्णय थियो मेरो विवाह योग्य उमेर टर्न लागेको थियो आमा चिन्तामा हुनुहुन्थ्यो प्राय जसो बिहेको प्रस्ताव आएको कुरा नै सुनाउनुहुन्थ्यो म सधैँ टारिदिन्थेँ उहाँ मलाई मनाउने कोसिस गर्नुहुन्थ्यो आमाको यही हिम्मतलाई मैले अलिकति लिएर हरिशको बारेमा कुरा गर्न आफूलाई साहसिलो बनाएँ कहाँबाट सुरु गर्ने के भन्ने भनेर सोच्न थालेँ आज पनि आमाले आफै केटाको कुरा चलाउनु भयो मलाई अलि सजिलो भयो ध्यान दिएर आमाको कुरा सुने झैँ गरे आमा मख पर्नुभयो आमाले बिहेको कुरा गरेपछि मलाई पनि आफ्ना कुरा राख्ने मौका मिल्यो अनि आँट गरेर भने आमा मैले त अर्कै केटा रोजेकी छु आमाले हतारमा सोध्नुभयो कस्तो केटा के काम गर्छ कहाँको हो कहाँ हो घर मैले जे सत्य थियो त्यही भनिदिएँ मलाई जुन कुराको डर थियो त्यही भयो आमाले सिधै इन्कार गर्नु
कस्तो माया लायो हजुर, कस्तो माया लायो हजुर, कस्तो माया लायो हजुर, कस्तो माया लायो हजुर।
आँसु मात्रै पायो हजुरा, चोट मात्रै खायो हजुरा, कस्तो माया लायो हजुरा, कस्तो माया लायो हजुरा। आकाशमा चम्केका तारा, मायाको आकाशमा चम्केका तारा, उल्का पनि झर्दै गए, उल्का पनि झर्दै गए।
कस्तो माया लायो हजुरा, सधैँ पीडा पायो
तल्लो जात मान्ने केटालाई ज्वाइँ बनाउने कुरा कसरी स्वीकार्नुहुन्थ्यो र? आँसु खसाउँदै भन्नुभयो, गाउँ समाजमा यत्रो इज्जत छ, सबै माटोमा मिलाउने भइस। वर्षौँ वर्षदेखि चलिआएको विचारलाई उखेलेर फ्याँक्न त्यति सजिलो थिएन। मैले प्रयास गर्न भने छोडिनँ। मेरा आशालु नजर भाइको निर्णय सुन्न आतुर थिए, तर उसले पनि समाजका अगाडि कसरी मुख देखाउनु भनेर गुनासो गर्यो। उसको कुरा सुनेपछि मलाई निकै छटपटी भयो। मैले दुवैलाई मनाउन प्रयास गरिरहे। म हरिशलाई पाउन जुनसुकै हदसम्म जान पनि तयार थिएँ। कुरा चर्किँदै गएपछि मैले ठाडै भनिदिएँ, त्यो केटासँग बिहे गर्न नपाए मर्दिन्छु। म आफ्नो निर्णयमा अडिग थिएँ। मलाई हरिशका तर्फबाट कुनै डर थिएन, थियो त केवल आफ्नै परिवारको। मैले आमाका अगाडि संवेदनाको हतियार प्रयोग गरेँ, त्यसले अचूक निशाना लगायो। मेरो जिद्दीका कारण यहाँ सोचमग्न भए म जे बोल्छु त्यो पुरा गरेरै छोड्छु भन्ने आमा र भाइलाई थाहा थियो। गम्भीर भएर भाइले भन्यो, केही दिन पर्खिनु, काकाहरूसँग सल्लाह गरेर निर्णय दिउँला। त्यसपछिका केही दिन मैले निकै कष्टमा बिताएँ। रातभर छटपटी हुन्थ्यो, भोक प्यास थिएन, आँखामा हर पल हरिशकै अनुहार आउँथ्यो। म हरेक दिन उठेर मन्दिर जान थालेकी थिएँ। मलाई विश्वास थियो चोखो मनको अनुनयन भगवान्ले सुन्छन्, मेरो भाग्यमा हरिश नै लेखेको रहेछ, देखेको हुँदैन लेखेको चाहिन्छ भन्ने भनाई सत्य रहेछ। निर्णय मेरै पक्षमा आयो, यो उमेरमा आएर निर्णय गरेको छ, पक्कै सोचेर गरेको होला। तपाईँको खुसी नै हाम्रो खुसी हो, तर यो घरबाट बिहे गर्न चाहिँ सकिँदैन। समाजको साबु मेरो शिर त झुकाइदिनु भयो, मर्नुभन्दा त बाँचेकै राम्रो, म भिनाजु भनेर पाउ पनि पर्दिनँ। बिहे भन्दा अगाडि अन्तर्जातीय हो भनेर हल्ला पनि नगर्नु। बिहे काठमाडौँको कुनै पार्टी प्यालेसमा लगेर गरिदिउँ। भाइको मुखबाट यति सुनेपछि जे गरे पनि मैले मेरो मनले रोजेको मान्छे त पाएँ नि, जात पो मिलेन त। सबै काम गर्ने व्यवहार बोल्ने शैली त हामी पिएचडी गरेको मान्छे भन्दा पनि शिक्षित छ। मेरो खुसीको सीमा थिएन, मान्छे मान्छे एउटै हो नि, जात कसले बनायो। मन पुतली चाहिँ फुरफुर गर्न थाल्यो। हरिशलाई फोन गरेर सुनाएँ, उनको आवाजमै पनि त्यति बेला अपार आनन्द छछल्किएको महसुस गरे। 15 दिनपछि बिहेको मिति तोकियो। आतुरका साथ प्रतीक्षा गरेको त्यो दिन पनि आयो। माघको चिसोले पनि मलाई छोएन। म एका बिहानै उठेर नुहाएँ, अनेकपल्ट अनुहार ऐनामा निहालेँ। हरिश जन्ती लिएर 10 बजेतिर मात्र आउने भए पनि म बिहानैदेखि तयार हुन थालेँ। साथीहरू अघिल्लै दिनदेखि आएका थिए। उनीहरूले मलाई मन्दिरको मूर्तिलाई जै सिगार्न थालेका थिए, मेरो मनमा देवत्व भरिँदै आए जस्तो भएको थियो। घरिघरि साथीहरूका आँखा छलेर म ऐनातिर चिहाउँथेँ। आफ्नै अनुहार मलाई अनौठो लागिरहेको थियो। बेहुली हेर्न भनेर आएका आफन्तहरू मेरो सौन्दर्यको तारिफ गरिरहेका थिए। म त्यसै दङ्ग परिरहेकी थिएँ। साथीले जिस्काउँदा कता कता काउकुती लाग्न थालेको थियो, ओठमा मुस्कान नाचिरहन थालेको थियो। जन्ती आएको हल्ला खल्ला भएपछि साथीहरू मलाई छोडेर बेहुला हेर्न गए। म पनि उठेर झ्यालमा गएर पर्दा पछाडि छेलिएर हरिशलाई चियाएँ। बेहुलाको पोसाकमा खैरो पाइन्ट कोटमा उनी साँच्चै आकर्षण देखिएका थिए। मैले आँखा झिम्म नगरी उनलाई हेरिरहे। मेरो प्रेमका मोतीलाई बटुलेर सुन्दर माला बनाएर त्यही वरमालाका रूपमा हरिशको गलामा सजाइदिए। पञ्चे बाजा बजाएर मलाई लिन आए हरिश। यसरी यो पल साँच्चै महत्त्वपूर्ण हुँदो रहेछ नारीका लागि। उनले दिएको सिन्दुर र गलामा पोते अनि अग्निलाई साँची राखेर हामीले यज्ञको परिक्रमा गऱ्यौँ। हामी दुवैको लगन गाँठो जन्म जन्मान्तरका लागि कसियो। बेहुली भएपछि रुनै पर्ने रीतलाई मैले पालना नगर्ने सोचिरहेकी थिएँ, तर जति नै गरे पनि माइती घर छोड्ने बेलामा मुटु गाँठो पर्दो नै रहेछ। आफ्ना प्रियजनहरूसँग छुटिएर पराईलाई अँगाल्नु त्यति सहज नहुँदो रहेछ। मलाई पनि भएन। बिदाईको टिका लगाउने बेलामा मेरो मुखबाट डाकको छुटिहाल्यो। आमा पनि धेरै रुनुभयो, भाइका आँखामा पनि आँसु छचल्किरहेका थिए। मन थाम्नै सकिनँ, धेरै नै पीडा हुँदो रहेछ सोचे भन्दा धेरै। छोरी भएपछि एक न एक दिन पराई घर जानै पर्छ, नारी र पुरुष नभई संसार कसरी चल्छ। त्यो मैले आफै रोजेको हरिशको घर थियो, मैले त्यसलाई स्वर्ग बनाउने सपना सँगालेकी थिएँ। मैले फुलझै कोमल पाइलाले आफ्नो स्वर्गको संहारभित्र प्रवेश गरे। त्यहाँ मेरो सुन्दर भविष्य मेरै स्वागतमा खडा थियो। मन त्यसै चल्दै थियो। घरमा नयाँ मान्छेको प्रवेश, सिङ्गो गाउँलाई नयाँ मान्छेको आगमनले हर्षमा निम्त्याएको छ। एउटा नयाँ मान्छेको उपस्थितिमा सारा गाउँका लागि उत्साहको विषय बनेको छ। सबैजना निश्चल देखिन्छन् अनि रोमाञ्चित पनि। बच्चादेखि वृद्धसम्मको निकै उपस्थिति देखिन्छ त्यो नयाँ मान्छेलाई हेर्न। अनि त्यो नयाँ मान्छे मै हुँ। घुम्टोभित्रबाट यी सब दृश्यहरूलाई चुपचाप हेरिरहेकी छु। एउटा परिवारको खुसीमा सारा गाउँ सामेल भएको मैले पहिले देखेकी थिएँ, तर अरूको देख्नु र आफैले पात्र भएर हेर्नुबीच ठुलो अन्तर हुँदो रहेछ। थोरै कौतूहल र धेरै आश्चर्यमा आफूलाई अल्मलाइरहेकी छु। सोच्दैछु बाँकी जीवन यही समाज र यही परिवेशमा गुजार्नु छ। अनेक अनुहार र अनेक आनी बानी भएका मान्छेहरूको मन जित्नु छ, थाहा छैन यसमा म कति सफल हुन्छु, तर मैले प्रयत्न गर्नै पर्छ। एउटा सुखी र रमाइलो संसारको सृजना गर्नै पर्छ। आँगनको पल्लो छेउमा गीत बजिरहेको छ। एक थरी युवा युवती झुरुम्म भएर गीतको तालमा रमाइरहेका छन्। नाचमा एक प्रकारको प्रतिस्पर्धा जस्तै छ। कसैले नाचमा नयाँ शैली गर्न साथ थप्पडी, सिटी र खुसीको आवाजले टोल्ने गुन्जयमान हुन्छ। एउटा मान्छेको जीवनशैलीमा कति फरक पर्दो रहेछ। खुसी भित्रिएका घरमा सबै प्रफुल्ल छन्, तर ती सबै दृश्यहरू मलाई अनौठा लाग्छन्। सानैदेखि काठमाडौँमा हुर्किएकाले होला गाउँ समाजका यस्ता गतिविधिहरूसँग नजिकबाट परिचित हुन पाइनँ। त्यसैले म यो घुम्टोभित्रबाट रमाइलो मानेर हेरिरहन्छु आफ्नै बिहेको राम रमाइलो। यो खुसीमा रमाइलोको बेला सहरिया समाजलाई पनि सम्झिए, जहाँ उल्लो कोठामा बस्नेले पल्लो कोठामा बस्नेलाई चिन्दैन, भर अभर केही चल्दैन, सबै कुरा पैसा र पहुँचको तर्जुमा जोखिन्छ। पारिवारिक नातेदारहरू बीच पनि औपचारिकताको अङ्कुश हुन्छ। कोही पाहुना आइहाले भने पनि कतिखेर जान्छन् र आफ्नो सुर गरौँ जस्तो हुन्छ। बाटोमा कोही अभर परेर लडिरहेको छ भने पनि नदेखे चाहिँ गर्दै हिँड्छन्। भोलि कुनै दिन मेरो पनि त्यो अवस्था आउला भनेर कसैले सोचिन्न र सोच्ने फुर्सद पनि हुँदैन। यस्तो समाजमा हुर्किएकी मैले मान्छेभित्र यति माया पनि हुन्छ भनेर कसरी अनुमान गर्नु। अचानक ठुलो आवाजमा म्युजिक बज्यो अनि केस पुरै फुलेकी लगभग 70 वर्ष नागेकी जस्ती एक वृद्ध आमा तन्नेरीहरूको बिचमा पुगेर कम्मर मर्काउन थालिन्। उमेर पाकेको भए पनि उनको नृत्य युवा युवतीलाई बिर्साउने खालको थियो। भए जति सबै मान्छेको खुसी एकै पटक पोखियो, ताली र हाँसोले आकाश गुन्जयमान भयो। नाच्ने आमालाई म चिन्दिन, तर उनको कम्मर मर्काई निकै जोसिलो छ। यो उमेरमा त यति जोसिलो नाच्ने मान्छे भैँसालो उमेरमा त कति राम्रो नाच्ने होला। यो नाचसँगै सबैले आफ्नो विगतलाई सम्झिए जस्तो छ। मान्छे बुढो भए पनि मन कहिले पनि बुढो हुँदैन रहेछ। आधा गीतमै नाच्न छोडिन्, सायद थकानका कारण हुनसक्छ। छेउको कुर्सीमा बसेर पछ्यौराले अनुहारको पसिना पुस्न थालिन्। आँगनको अर्को छेउतिर सोफामा बसाइएकी छु। म अचम्म मानिरहन्छु। आजसम्मको मेरो चिनारी छोरी दिदी बहिनी फुपू यस्तै मात्रै थियो, तर भोलिदेखि मसँग अरू साइनो सम्बन्ध जोडिएका छन्। कसैकी श्रीमती, कसैकी बुहारी, काकी, भाउजू, माइजू, देउरानी आदि भएर यो जीवन बिताउनु छ। निश्चित मर्यादामा बसेर बोल्नु पर्नेछ। आजसम्म यी सब मलाई अनौठो लागिरहेका छन्। कति अनौठोको जीवन, सर्पले काँचुली फेरे जस्तै फेरिँदै बाँच्नुपर्ने। मैले यहाँ नजिकबाट चिनेका हरिश मात्र हुन् मेरा श्रीमान, अर्थात् एकछिन अघिका बेहुला, तर अहिले घरको काममा व्यस्त छन्। पाहुनासँगको कुरा अनि बिहेको सामान ओसार पसारमा बेला बेलामा सामान लिन बाहिर आएका बेलामा मेरो अनुहारमा पुलुक्क हेरेर जिस्काउन बिर्सिँदैन। म पनि आँखाबाटै रिसाए जस्तो गरिदिन्छु।
चञ्चल्या खाली हो के गरे मलाई, कहिले कल आई कहिले सलकार आए कहिले सलकार, चञ्चल्या खाली हो बाटो त्यो छेक्ने बाटो त्यो छेक्ने त्यसको त्यो बानी रे हाई बानी रे हाई बानी रे हाई बानी रे के भो के भो हाई दिल बेहोस भो, चञ्चल्या खाली हो दे मस्का दे भाई दीने बादल खेदू बै नेत्र मा लोभी ने गाजलू हाई गाजलू हाई गाजलू हाई गाजलू के भो हाई दिल बेहो सबो चंचल आँखा ले हो अप्सरा है ना त्यो स्वर्ग की तैपने हृदय लूटी गई धरती की बैंगनी हाय बैंगनी हाय बैंगनी हाय बैंगनी के भो हाय दिल हो सफो चंचल खाले हो
त्यति बेला बत्ती झप्प जान्छ नाचगानमा रमाइरहेकाहरू चिच्याउन थाल्छन् मलाई अध्यारो मन पर्दैन अध्यारोमा निकै निसासिन्छु कसैले गलामा अठ्याए चाहिँ उक्कुस मुकुस हुन्छ तर आज यो अध्यारो मिठो लागिरहेछ अध्यारोको फाइदा उठाउँदै जताततै आँखाहरू छर्पष्ट पार्छु मलाई थाहा छ मेरा आँखाहरूले हरिशको उपस्थिति खोजिरहेका छन् अध्यारोमा तिखारिएका मेरा आँखामा जुनकिरीको उज्यालो चाहिँ देख्छु अन्दाज गर्छु त्यो हरिशको गलामा मालाको जडी हुनुपर्छ मनले भन्छ दुई पाइला अघि बढेर मेरो छेउमा आए पनि त हुने तर आउँदैनन् उनलाई छोएर रातको शीतल पवन मसम्म आउँछ म हर्ष विभोर हुन्छु एउटा कल्पनाले मनबाट मनसम्मको दूरी तय गर्छ मैले प्रेमको मिठास अनुभव गरिरहन्छु अब अञ्जुलीमा उठाएर प्रेमको मिठो रसोपादन गर्नु छ कति चाँडै मनले अटुट नाता गाँसिसकेको छ अहिलेको यो अँध्यारोको साम्राज्यभित्र पनि म उनको अनुहार पहिचान गर्न सक्ने भएकी छु छातीभित्र एउटा प्रिय चित्र कोरिसकेको छ केही साब्लो वर्ण ठुला ठुला आँखा सधैँ प्रेममृत टपकेला जस्ता रसिला ओठ अनि मिठास बोली अघिल्तिर अलिअलि घुम्रेको कपाल मेरा हरिश यस्तै छन् बाँसुरी फुकिरहेका कृष्णजी जस्ता म मनमनैले उनका पाउमा शिर झुकाउँछु र आफैसँग बर्बर आउँछु मेरा कृष्ण म सधैँ तिम्री राधा बनिरहन पाऊ श्रोता यो एक घण्टाको समयभरि कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद अनि तपाईँ पनि यो कार्यक्रम मार्फत आफ्नो जीवन कथा प्रसारण गर्न चाहनुहुन्छ भने अथवा केही सुझाव सल्लाह र प्रतिक्रिया भए यो ठेगानामा पठाउन नबिर्सिनुहोला हाम्रो ठेगाना हो हाम्रो इमेल आइडी रहेको छ नेपालीको रेडियो @gmail.com र तपाईँ हामीलाई फोन गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 01460060 र तपाईँ हामीलाई पत्रचार गर्न चाहनुहुन्छ भने पत्रचारको लागि हाम्रो ठेगाना छ कार्यक्रम सहयात्रा नेपालीको रेडियो 88.8 MHz सेतियोपी मार्ग कोटेश्वर काठमाडौँ यस ठेगानामा तपाईँका पत्रहरूको प्रतीक्षा गर्दै एक हप्तासम्मका लागि प्राविधिक मित्र सन्तोष भट्टराईलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँको न्यानो साथबाट म राधिका पनि बिदा हुन चाहन्छु नमस्ते शुभरात्रि
भन्ने कुरो जाइ हो यो
सुने सुनाउने नेपालीको रेडियो सबै गुनगुनाउने कुनै भाषा छैन न धर्म छ
या जाति यताको वर्म छ
Nepaliko Radio 88.8.